آپ ترک کر رہے ہیں بعض ان چیزوں کو کہ جو ہم نے آپ کی طرف وحی کی, آپ ان چیزوں کو ترک کرنے والے ہیں جس سے پروردگار منع کر رہا ہے, جو لا اللہ کے معنی میں گزر چکا. یہاں پر مفسرین نے اس بات کو ڈسکس کیا ہے, مفسرین نے اس بات کو بیان کیا ہے تفسیر قرآن میں کہ بعض امور وہ ہیں کہ جن کے بیان میں خدا کی جانب سے فوریت چھپی ہوئی ہے. انہوں نے وحی کو دو ٹائپس میں تقسیم کیا ہے کہ بعض وحی ایسی ہے جو پروردگار متعال کی جانب سے جب نبی پر نازل ہوتی ہے تو اس کے ساتھ یہ حکم آتا ہے, اے نبی آپ نے اس کو فوریت کے ساتھ بیان کرنا ہے, یعنی ہماری جانب سے یہاں نازل ہوئی اور وہاں آپ نے بیان کرنا ہے فوریت کے ساتھ. حتیٰ یہاں تک روایات نے لکھا کہ بعض آیتیں نصف شب میں نازل ہوتی تھیں, رسول صبح ہونے کا انتظار نہیں کرتے تھے, نصف شب میں بیان کرتے تھے. یعنی اس کو بیان کرنے کا اختیار آپ کے پاس نہیں ہے کہ آپ اپنی مرضی سے ڈیسائیڈ کریں کہ کب آپ نے بیان کرنی ہے. ہم بتا رہے ہیں کہ آپ نے کب بیان کرنا. دوسری جانب سے بعض آیتیں ایسی ہیں جس سے متعلق مفسرین کہتے ہیں کہ پروردگار فوریت کے حکم کے ساتھ اس کو نازل نہیں کرتا بلکہ اپنے حبیب کے قلب پر نازل کرتا ہے کہ اے حبیب جب آپ مناسب سمجھیں تب اس کو بیان کریں. یعنی اس بیان کا اختیار اور ڈیسیژن کا اختیار کس کے ہاتھ میں ہے؟ رسول کے ہاتھ میں. مفسرین اس بات کو یہاں پر بیان کرتے ہیں کہ یہ جو آیت کہہ رہی ہے کہ لعلک تارکن بعض ما یوحا الیک, کہ آپ بعض ان چیزوں کو کہ جو ہم آپ پر نازل کرتے ہیں اسے آپ مردد ہوتے ہیں, اس کو بیان کرنے میں تردید کا شکار ہوتے ہیں, یہ ان آیتوں کو بیان نہیں کیا جا رہا جو خدا کی طرف سے فوریت کا حکم رکھتی ہیں بلکہ ان آیتوں کی بات ہو رہی ہے کہ جس میں پروردگار ڈیسیجن کا اختیار اپنے نبی کو دیتا ہے اور نبی سے کہتا ہے اے نبی جب آپ مناسب سمجھیں, جب آپ سوٹیبل سمجھیں کہ اس کو بیان کرنا چاہیے اس وقت بیان کریں. پہلا مسئلہ حل ہو گیا, لیکن ایک اور مسئلہ پیش آ گیا. وہ مسئلہ کیا ہے؟ وہ یہ کہ جب نبی کو اختیار دے دیا گیا تو پھر کیوں منع کر رہا ہے کہ اے حبیب آپ اس کو ترک مت کیجئے, آپ اس کو اس طرح سے بیان میں اس کے تاخیر مت کیجئے. جب اس کا اختیار نبی کو دے دیا گیا, جب مثال کے طور پر آپ کوئی اختیار مجھے دے دیں اور آپ مجھے کہیں کہ مولانا آپ جب مرضی تشریف لائیے گا, اور پھر میں لیٹ آؤں تو آپ مجھے کہیں لیٹ کیوں آئے, تو میں کہوں گا آپ نے مجھے اختیار دیا تھا اور پھر آپ کہہ رہے ہیں کہ لیٹ کیوں آئے. تو دراصل یہاں پر مفسرین اس بات کو بیان کرتے ہیں کہ وہ ہدایت کا جنبہ, وہ ہدایت کی جہت, وہ ہدایت کی ڈائمنشن جو رسول اللہ کے اندر بہت زیادہ واضح طور پر نظر آتی ہے, کہ جس کو قرآن مجید بھی اس طرح سے بیان کرتا ہے کہ عزیز علیہ ما عنتم حریص علیکم, ہدایت کے لیے حریص ہے یہ ہمارا نبی. یعنی کیا؟ یعنی بہر صورت چاہتا ہے کہ تمہاری ہدایت ہو جائے. جس طرح سے حریص ہوتا ہے نا, لفظ حریص کا کوئی ترجمہ اردو زبان میں نہیں ہو سکتا, ترجمہ کیا جاتا ہے لالچ, لیکن لالچ اپنے اندر ایک منفی معنی کو لیے ہوئے, حرص منفی معنی کو نہیں لیے ہوئے. تما عربی زبان کے اندر لفظ تما منفی معنی کو لیے ہوئے, لفظ حرص منفی معنی کو لیے ہوئے نہیں ہے. لفظ حرص کا مطلب کیا ہے؟ کسی چیز کی طرف شدید رغبت کا ہونا, ایک شدید اٹریکشن, انسان کسی چیز کو شدت کے ساتھ چاہے اس کو کہا جاتا ہے حرص. قرآن مجید کہہ رہا ہے یہ تمہاری ہدایت کے لیے حریص ہے, حریص علیکم, یہ تمہاری ہدایت کے لیے حریص ہے. یعنی یہ چاہتے کسی بھی طرح تم ہدایت پا جاؤ. قرآن مجید ایک اور مقام پر بیان کرتا ہے کہ حبیب ہم نے اس قرآن کو اس لیے نازل نہیں کیا کہ آپ اپنے آپ کو مشقت میں ڈالیں. بارہا قرآن مجید اس بات کو بیان کرتا ہے, اے حبیب آپ کا کام صرف بیان کرنا ہے, آپ مبلغ ہیں, آپ کا کام میسج پہنچانا ہے, آپ ان کے لیے کیوں اس طرح سے دل جلاتے ہیں, آپ کیوں اپنے آپ کو مشقت میں ڈالتے ہیں. مفسرین یہاں پر بیان کرتے ہیں کہ اس جہد کی وجہ سے رسول اللہ احتیاط سے کام لیتے تھے بعض آیات کے بیان میں, کہ کہیں ایسا نہ ہو کہ یہ آیات ان کو دوبارہ کفر کی طرف پلٹا دیں. پروردگار اس مقام پر ان آیتوں سے متعلق کہہ رہا ہے کہ اے حبیب یہ وہ افراد کہ جن کے دلوں پر پروردگار نے مہر لگا دی ہے کہ جو گمراہی کے رستے کا انتخاب کرتے ہیں, آپ کتنی ہی احتیاط کیوں نہ کر لیں ان کی ہدایت کے لیے, انہوں نے ایٹ دی اینڈ گمراہ ہونا ہے. آپ ان آیتوں میں اس کے سوٹیبل وقت کا انتظار ضرور کیجئے, لیکن آپ اپنے آپ کو مشقت میں مت ڈالیے, آپ اپنے سینے کو بھاری مت کیجئے ان کے لیے کہ جو آگے چل کر کے آیت بیان کریں. اے حبیب, آپ کیوں اپنے آپ کو تکلیف میں ڈالتے ہیں؟ آپ کیوں اپنے سینے کو بھاری کرتے ہیں؟ آپ کیوں اس بوجھ کو لیے پھرتے ہیں؟ آپ بیان کیجئے جب آپ مناسب وقت سمجھیے. ان میں سے جو قبول کرنے والے ہوں گے وہ قبول کریں گے, جو منع کرنے والے اور اللہ کے راستے کو چھوڑنے والے ہوں گے ایٹ دی اینڈ انہوں نے گمراہی کا شکار ہونا ہے. قرآن مجید کہتا ہے کہ فَلَعَلَّكَ تَارِكٌ بَعْضَ مَا يُوحَى إِلَيْكَ وَضَائِقٌ بِهِ صَدْرُكَ, اور یہ اس کی وجہ سے آپ کا سینہ تنگ ہو جاتا ہے, ضائق ہو جاتا ہے, آپ کا سینہ سمٹ جاتا ہے, اس میں جگہ تنگ پڑ جاتی ہے. آپ نے بھی بعض مقامات پر اس احساس کو فیل کیا ہوگا, خاص طور پر وہ افراد کے جو اس وقت جوان بچوں کے پیرنٹس ہیں, جوان بچوں کے والدین ہیں, وہ اس کو فیل کر سکتے ہیں میری اس بات کو. ایک دفعہ پتہ ہے کہ بچہ غلط کر رہا ہے لیکن وہ ماننے کو تیار نہیں ہوتا, اور باپ کی محبت اتنی شدید ہوتی ہے, ماں کی محبت اتنی شدید ہوتی ہے کہ وہ چاہتے ہوئے بھی اس کو منع نہیں کر سکتا کیونکہ جوان ہے, بالآخرے ایک حد تک مختار ہو چکا ہے, انڈیپینڈنٹ ہو چکا ہے. وہ اس کو سمجھاتے ہیں, وہ اس کو سمجھانے کی کوشش کرتے ہیں, وہ اس کو بتانے کی کوشش کرتے ہیں, لیکن یہ اپنی بات نہیں سمجھا پا رہے ہوتے, وہ ان کی بات نہیں سمجھ پا رہا ہوتا, اور والدین کو معلوم ہوتا ہے کہ یہ اس کے لیے مضر ہے. ایک والدین کا دل سمٹنے لگ جاتا ہے کہ یہ کیوں میرا بیٹا اس طرح سے جو ہے نا وہ کسی ایسے کام کی طرف جا رہا ہے جو اس کے لیے مفید نہیں. یعنی گویا انسان کا سینہ سمٹ آتا ہے, دل تنگ ہو جاتا ہے, سمجھ میں نہیں آتا کیا کرے, کس طرح سے اس کو روکے اس گھاٹی اور اس پستی میں جانے سے. جس طرح سے باپ کا ایک یہ احساس ہوتا ہے اپنے بچے کی نسبت, قرآن اس جانب اشارہ کر رہا ہے کہ یہی احساس نبی کا ہے پوری امت کی نسبت, کہ تم میں سے اگر کوئی ایک بھی ایک قدم بھی خدا سے دور جاتا ہے, اس نبی کا دل تنگ ہو جاتا ہے, اس نبی کا سینہ سمٹ جاتا ہے, اس سے برداشت نہیں ہوتا. یہ حریص ہے تمہاری ہدایت کے لیے, عزیز علیہ ما عنتم, جو تم پر گزرتی ہے, جو تم پر بیتتی ہے, یہ اس کو بہت گرا گزرتا ہے اس پر. اسی لیے روایات نے لکھا کہ رسول اللہ کبھی پوری پوری رات پروردگار متعال کی بارگاہ میں صرف ایک لفظ کی تکرار کیا کرتے تھے, کہتے تھے اے پروردگار امتی 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 امتی, اے پروردگار میری امت, اے پروردگار میری امت. اس سے زیادہ محبت کرنے والا نبی اور رسول پروردگار نے کسی اور امت کے لیے نہیں بھیجا, اتنا زیادہ محبت کرنے والا. اب جا کر کے دیکھیے تاریخ میں ان واقعات کو, میں ابھی اس مقام پر اگر رک جاؤں تو شاید جو میں نے ابتدائی کلام میں کہا کہ 14 آیتیں مکمل کر لوں گا وہ بھی نہ کر پاؤں. کیا کیا ظلم نہیں ڈھائے اس نبی کے اوپر, اور معاف کرتے وقت اس کے ماتھے پر شکن بھی نہیں آئی. وہ نبی یعنی ایسا معاف کیا کہ گویا مجرم کو یہ احساس بھی نہ ہو کہ اس نے کچھ کیا. ایسا نبی, اتنا محبت کرنے والا نبی پروردگار نے اس امت کو عطا کیا, یعنی خود اللہ کی طرف سے آنے والی وحی کے بیان میں بھی نبی اس بات کا خیال رکھے ہوئے ہے کہ کہیں ایسا نہ ہو کہ اس وحی کا بیان تمہیں گمراہ کر دے. اس لیے وہ نبی اپنے سینے کو سمیٹنے اور تنگ کرنے پر آمادہ ہے, لیکن اس وحی کے بیان سے گریز کر رہا ہے. ان یقولوا لولا انزل علیہ کنز او جاء معه ملک. اے نبی آپ یہ کام کیوں کرتے ہیں؟ قرآن بیان کر رہا ہے کہ ایسا نہیں کہ یہ نبی مثال کے طور پر اپنے آپ کو مشقت سے بچانا چاہتا ہے. قرآن بیان کرتا ہے کہ یہ نبی کام اس لیے کر رہا ہے کہ کہیں ایسا نہ ہو کہ یہ کہنے لگیں کہ اللہ کی طرف سے اس پہ وحی تو آتی ہے لیکن اس کے لیے خزانہ کیوں نہیں آتا, اللہ کی طرف سے کوئی فرشتہ کیوں نہیں آتا کہ جو اس کی تائید کرے. یہاں پر مفسرین نے اس آیت کے شان نزول کو جہاں پر ڈسکس کیا ہے وہاں پر بیان کیا ہے کہ کفار کا گروہ تھا جو مستقل رسول اللہ سے یہ چاہتا تھا کہ یا رسول आप आसमान से कहिए कि हमारे लिए खजाने उतरे, हमारे लिए सोना उतरे, उसके बाद हम ईमान लेकर के आए। इस बात को समझने के लिए एक थोड़ा सा मैं इशारा करना चाहता हूं मोजिजे के कॉन्सेप्ट की तरफ, कि मोजिजे का कॉन्सेप्ट है क्या। मोजिजा रसूल की हक्कानियत को साबित करने का तरीका और वसीला और जरिया है, न कि मुसलमानों की तमाम तर ख्वाहिशात को पूरा करने का। थोड़ा सा इसको आप डिफ्रेंशिएट कीजिएगा, थोड़ा सा समझने की कोशिश कीजिए। यानी ये कि अगर कोई शख्स हिदायत के लिए रसूल अल्लाह से कोई चीज चाहे कि ए रसूल आप इस काम को कर दीजिए ताकि मैं हिदायत पा जाऊं, और उसकी हिदायत के लिए वो काम जरूरी है, तो नबी वो काम करता है। न ये कि मुसलसल वो तकरार करते रहे कि ए रसूल आज हमें ये चाहिए, कल हमें ये चाहिए, परसों हमें ये चाहिए, आज सोना चाहिए, चांदी चाहिए, रुपया चाहिए, पैसा चाहिए, खाना चाहिए, घर चाहिए, गाड़ी चाहिए, और रसूल मोजिजे से कंटिन्यूसली उनके लिए उन चीजों को फराहम करता रहे। ये नहीं है मोजिजे का कॉन्सेप्ट। मोजिजे का कॉन्सेप्ट यह है कि वो काम के जिसमें हिदायत का अम्र पोशीदा हो, यानी एक ऐसा मकाम, एक ऐसा पॉइंट कि जिस पॉइंट पर आने के बाद दो रास्ते जा रहे हो, एक रास्ता गुमराही का हो, एक रास्ता इस्लाम का और हिदायत का हो, और मोजिजा इनको इस रास्ते पर ले आए, तो उस पॉइंट पर खुदा मोजिजा अता करता है अपने नबी को और नबी मोजिजा दिखाता। यानी मोजिजा हमेशा दोराहे पर दिखाया जाता है, मैं अगर आसान अल्फाज में बयान करूं, यानी इस्लाम और कुफ्र के दोराहे पर मोजिजा दिखाया जाता है। अगर कोई कुफ्र के रास्ते पर है और नबी से तलब करता रहे तो मोजिजा नहीं दिखाया जाता। इसी तरह कोई इस्लाम के रास्ते पर है और नबी से मांगता रहे तब भी मोजिजा नहीं दिखाया जाता। मोजिजा न कुफार की बेजा ख्वाहिशों को पूरा करने के लिए है, न मोजिजा मुसलमानों की बेजा ख्वाहिशों को पूरा करने के लिए, बल्कि मोजिजा उस मकाम के लिए है कि जहां पर एक शख्स या एक गुरु एक ऐसे दोराहे पर खड़ा हो जाए कि इस दोराहे पर एक रास्ता इस्लाम का है, एक रास्ता कुफ्र का है, और अब मोजिजा सबब बने कि ये इस्लाम के रास्ते पर आ जाए, तो यहां नबी मोजिजा दिखाता है। यानी दूसरे अल्फाज में मोजिजा उस वक्त दिखाया जाता है कि जब वो लास्ट डिसीजन के तौर पर हो, कि ये मोजिजा अब इनके डिसीजन का बाइस बनेगा। यानी बकिया तमाम तर मुकदमात फराहम है, सिर्फ एक चीज की कमी है, वो क्या, कि ये मोजिजा देखेंगे और मुसलमान हो जाएंगे। जब वो लास्ट फैक्टर के तौर पर मोजिजा बाकी रह जाता है, तो उस वक्त परवरदिगार उस डिसीजन के लिए मोजिजे के फैक्टर को फराहम करता है। लेकिन अगर कोई बकिया 100 में से 99 फैक्टर्स को फराहम न करे और नबी से मौजूदा चाहता रहे, तो मौजूदा नहीं होने वाला। मौजूदा कब है कि जब इनको बात समझ में भी आ गई, समझा भी दी गई, इनको एक हद तक बात समझ में भी आ रही है, आना भी चाहते हैं, कोई और प्रॉब्लम नहीं है, लजाजत भी नहीं कर रहे, सुस्ती नहीं कर रहे दिन की तरफ आने में, लेकिन एक उनके अंदर शक पाया जाता है, एक यकीन की कमी पाई जाती है। यानी 100 में से 99 फैक्टर्स वो खुद अपनी अकल से जमा कर चुके हैं, एक सिर्फ यकीन मोहकम की कमी वाकई है, तो ऐसे मौके पर नबी मौजिजा दिखाता है ताकि उस यकीन मोहकम के फैक्टर वल्ला अगर कोई कुछ ना करे और घर में मजाक नहीं और ना इसे खुदा मजाक बनाना चाहता। इसके साथ कोई मलक क्यों नाजिल नहीं हो जाता। एक बहुत खूबसूरत एक और शान नुज़ूल मुफस्सिरीन ने बयान किया, वो ये कि जब अमीरुल मोमिनीन हज़रत अली इब्न अबी तालिब अलैहिस्सलातु वस्सलाम कमसिनी के आलम में थे, यूं कहें नौजवानी के आलम में थे, उस दिन उस पीरियड के अंदर उस असना में रसूल अल्लाह ने एक दिन हज़रत अमीरुल मोमिनीन से कहा कि मैं आपको अपने वसी के तौर पर, अपने मददगार के तौर पर, अपने नासिर के तौर पर इंतखाब करता हूँ, और आप मेरे बाद मेरे वसी होंगे इस कौम में। तो बाज़ कुफ्फार को जब पता चला कि रसूल अल्लाह ने एक नौजवान को मिसाल के तौर पर जो अभी टीनेजर्स के अंदर है उसको अपना वसी बना दिया है और उसको मददगार के तौर पर इंतखाब किया है, तो उन्होंने मजाक उड़ाने के लिए ये जुमला कहा कि इससे तो बेहतर होता कि खुदा इसके लिए آسمان سے کوئی کنز نازل کر دیتا یا اس کے لیے کوئی ملک یا فرشتہ بھیج دیتا جو اس کی مدد کرتا؟ یہ جوان اس کی کیا مدد کرے گا؟ تو اس موقع پر پروردگار متعال نے اس آیت کو نازل کیا ہے. بعض نے اس شان نزول کو بھی اس مقام پر بیان کیا ہے, بعض مفسرین نے, کہ اس کا ایک شان نزول یہ بھی ہے. لیکن کفار ہمیشہ پروردگار متعال ان کو بصیرت عطا نہیں کرتا, وہ بصارت سے دیکھتے ہیں, وہ بصارت سے قریب کی چیزوں کو تو دیکھتے ہیں لیکن بصیرت کے ساتھ دور کا منظر نہیں دیکھ پاتے. جب رسول اللہ نے علی ابن ابی طالب کو اپنا وصی اور اپنا خلیفہ اور اپنا جانشین اور اپنا مددگار بنایا تو ظاہری طور پر علی کی کم عمری کو تو دیکھ رہے تھے لیکن یہ نہیں دیکھ رہے تھے کہ آگے چل کر کے بدر و احد و خندق و خیبر و حنین کے اندر یہی جوان ہے جو تمہارا اور تمہارے سارے لشکر کا اور تمہارے سارے قبیلے کا قلعہ کما کرے گا. اس کو نہیں دیکھ پا رہے تھے. انما انت نذیر, اے حبیب آپ تو صرف ڈرانے والے, آپ کا کام صرف ڈرانا ہے, آپ کا کام صرف میسج پہنچانا ہے, آپ کا کام صرف ان کو ڈرانے کا مطلب خود خوفزدہ کرنا نہیں ہے. ڈرانے کا مطلب, نذیر کا مطلب یہ کہ آپ کا کام ان کو انجام سے باخبر کرنا. بعض دفعہ ہمارے یہاں بشیر و نذیر کے ترجمہ اس طرح کیا جاتا ہے, خوشخبری دینے والا, ڈرانے والا. خوب ڈرانے والا درست ہے لیکن یہ کہ مثال کے طور پر آپ سڑک پر جا رہے ہیں اور کوئی آپ کو کہے دھیان رکھنا ذرا آگے یہ سڑک ٹوٹی ہوئی, اس کو ڈرانا نہیں کہتے, اس کو کیا کہتے ہیں؟ کوئی آپ کو توجہ دلا رہا ہے, کوئی آپ کو انجام کار سے واقف کر رہا ہے کہ دیکھو اس راستے کا اختتام ایسی جگہ پر ہوتا ہے, ذرا دھیان سے اگر پاسبل ہے تو راستہ چینج کرو, اس پر آگے چور ہیں, اس پر آگے ڈکیت ہیں, اس پر آگے سڑک اچھی نہیں ہے, مثال کے طور پر آگے جا کر کے راستہ بند ہو جاتا ہے. تو اس کو خوفزدہ کرنا نہیں کہتے, اس کو ڈرانا نہیں کہتے, یہ آپ کو ڈرا نہیں رہا بلکہ یہ حقیقت بتا رہا ہے آپ کو, آپ کو توجہ دلا رہا ہے کہ دیکھو جس طرف تم چاہ رہے ہو وہ راستہ اچھا راستہ نہیں, اس کا انجام. نذیر کا مطلب بھی یہی ہے, نذیر یعنی وہ کہ جو تمہیں جس راستے پر تم چل رہے ہو اس راستے کے انجام سے واقف کرے, بتائے کہ دیکھو یہ اچھا راستہ نہیں ہے, کہاں جا رہے ہو خدا کو چھوڑ کر. واللہ علی کل شیء وکیل, اور پروردگار ہر چیز کا محافظ اور مراقب ہے. ام یقولون, یا یہ لوگ اس طرح سے کہتے ہیں, افترا ہو کہ یہ جو قرآن ہے یہ اے حبیب آپ نے گڑھا ہے, افترا کیا. افترا کیا یعنی کیا؟ افترا کا مطلب یہ کہ اگر کوئی چیز میں اپنی طرف سے بناؤں اور اپنی طرف سے بنانے کے بعد کسی اور سے منسوب کر دوں, اس کو کہا جاتا ہے افترا. افترا یعنی کسی چیز کو میں اپنے خود ساختہ بناؤں اور پھر کہوں کہ یہ دیکھو فلاں نے لکھا ہے, فلاں نے بولا. قرآن مجید کہتا ہے کہ ام یقولون, یہ لوگ اس طرح سے کہتے ہیں, افترا ہو کہ اس قرآن کو رسول اللہ نے گڑا ہے, رسول اللہ نے بنایا ہے, رسول اللہ کا ساختگی ہے, رسول اللہ کا بناوٹی ہے. قل, اے حبیب آپ ان کو اتنا کہیے, فاتو بعشر سور مثلہ, کہ دس سورے اس جیسے لے آئیں, دس سورے لے اس جیسے, دس سورے لے آئیں. اس خود سور کے اوپر انشاءاللہ میں آگے رک کر کے اس کو بحث کرتا ہوں, پہلے اس آیت کے ترجمے کو مکمل کر لو. مفتریات, تم کہہ رہے ہو نا یہ رسول اللہ نے گڑا ہے, تم بھی گڑ کر کے لے آؤ دس سورے. قرآن کہتا ہے ٹھیک ہے, چیلنج ایکسیپٹیڈ. تم کہہ رہے ہو رسول اللہ نے گڑا ہے, تمہیں بھی ہم جو ہے نا وہ چیلنج کرتے ہیں, جاؤ تم بھی گڑ کے لے آؤ دس سورے. وادعوا من استطعتم من دون اللہ, اور بلاؤ اللہ کے علاوہ جس کو بلا سکتے ہو اپنی مدد کے لیے بلاؤ. ودعو, بلاؤ, دعوت دو. من استطعتم, جس کو تم دعوت دے سکتے ہو, جتنی تمہاری طاقت ہے اس کو بلاؤ, من دون اللہ, اللہ کے علاوہ. ان کنتم صادقین, اگر تم سچے ہو. چیلنج, قرآن کیا چیلنج کرتا ہے؟ قرآن چیلنج کرتا ہے کہ تم اللہ کے علاوہ جس کو بلا سکتے ہو بلاؤ, جہاں سے بلا سکتے ہو پورے عالم میں سے بلاؤ, اس جیسے دس سورے بنا کر کے لاؤ. اب یہاں پر مفسرین نے اس بات کو ڈسکس کیا ہے کہ یہ جو قرآن تین طرح سے تحدی کرتا ہے, تحدی یعنی چیلنج, قرآن تین طرح سے چیلنج کرتا ہے قرآن سے متعلق. ایک دفعہ کہتا ہے کہ اس قرآن جیسا لے آؤ, دوسری دفعہ کہتا ہے کہ اس قرآن کے دس سوروں جیسا لے آؤ, اور ایک دفعہ کہتا ہے اس قرآن کے ایک سورے جیسا لے آؤ. जो जाहिरी तौर पर जो माना है, जो हमारे यहाँ उर्फ में राइज है, जो आपके जहन में फौरी तौर पर आता है, जो मेरे जहन में फौरी तौर पर आता है, वो क्या कि एक दफा पूरे कुरान से मुतालिक कहता है कि पूरे कुरान की मिसल लेकर के आ जाओ, एक दफा इसके 10 सूरह मिसाल के तौर पर सूरह बकरा से लेकर के और सूरह यूनुस तक 10 सूरों से मुतालिक कहता है कि इसके 10 सूरों की मिसल लेकर के आ जाओ, कभी एक सूरह से मुतालिक कहता है कि सूरह कौसर के ले आओ, सूरह इखलास के ले आओ। ये जो हमारे जहनों में जाहिरी तौर पर यही माना है, लेकिन इस माना पर कुछ शुभात और कुछ इश्कालात वारिद हैं कि जिसकी वजह से मुफस्सिरीन एक दूसरे माना की तरफ ज्यादा रुजू करते हैं। वो ये कि ये कुरान मुकम्मल हुआ है रसूलल्लाह की जिंदगी के आखिरी अय्याम में जाकर के, यानी रसूलल्लाह की जिंदगी के जो आखिरी अय्याम हैं, कि जब हम कहते हैं कि अल्यौम अकमलतु लकुम दीनकुम व अतममतु अलैकुम नियमती व रज़ितु लकुम अल-इस्लाम दीना और रसूलल्लाह जुम्मतुल विदा और उसके बाद हज्जतुल विदा और उसके बाद जो सारा सिलसिला है और ऐलान गदीर, उस मकाम पर जाकर के, बल्कि उससे भी बाद मुफस्सिरीन ने लिखा कि वापस मदीना जाने के बाद भी कुछ आयतें नाजिल। तो अगर मुराद यह है कि इस कुरान का सा लेकर के आओ, यानी इन 114 सूरों का सा लेकर के आओ, तो ये 114 सूरे तो उस वक्त मुकम्मल ही नहीं हुए कि जब कुरान चैलेंज कर रहा। बात मुंतकिल हो पा रही? यानी कुरान मक्की जिंदगी के अंदर चैलेंज कर रहा है कि इस कुरान जैसा ले आओ, जबकि कुरान मुकम्मल नहीं हुआ। तो जब एक चीज मुकम्मल नहीं हुई तो उससे मुकम्मल चैलेंज उसके बारे में कैसे किया जा सकता है? मिसाल के तौर पर किसी शख्स की किताब मुकम्मल ना हुई हो, छपी ना हो, अभी उसने मिसाल के तौर पर आधी किताब लिखी और कहे कि अगर किसी में जरूरत है तो मेरी किताब जैसी किताब ले आए, तो इसके लिए पहले जरूरी है कि आप अपनी किताब को मुकम्मल कीजिए, आपकी किताब छपे, बाजार में आए, लोगों के हाथों तक पहुंचे, उसके बाद फिर आप उस पूरी किताब के जैसा लाने पर चैलेंज कर सकते हैं। कुरान मजीद चैलेंज कर रहा है मक्की जमाने के अंदर के कुरान ले आओ, यानी क्या? तो यहां पर मुफस्सिरीन ने एक और माना की तरफ रुजू किया है सूर के सूरा जो सूर से निकला है, इसका माना क्या है? मुफस्सिरीन ने कहा है कि इससे मुराद ये जो सूरह इस्तिलाही है ये मुराद नहीं है। यानी एक दफा ये सूरह इस्तिलाही जो अब हमारे दरमियान राइज हो गया ना, सूरह हूद, सूरह यूसुफ, सूरह यूनुस, सूरह कौसर, सूरह अखलास, यानी एक स्पेसिफिक चंद आयात के टुकड़े को हम सूरह कहते हैं जब इस वक्त हमारे दरमियान राइज। कुरान मजीद इस इस्तिलाही माना के अंदर लफ्ज सूर को इस्तेमाल नहीं कर रहा, बल्कि कुरान मजीद उसके डिक्शनरी और लुगवी माना के अंदर लफ्ज सूर को इस्तेमाल कर रहा। और उसका लुगवी माना क्या है? आयात का एक ऐसा टुकड़ा कि जिसमें बात मुकम्मल हो जाए, जिसे हम क्या कहते हैं? पैराग्राफ। यानी पैराग्राफ आप कब चेंज करते हैं? कभी यहां पर बात मुकम्मल हो गई, अब नई बात शुरू हो रही है, तो पैराग्राफ तब्दील किया जाए, दूसरे पैराग्राफ में लिखा जाए। का सुअर लुगवी एतबार से, डिक्शनरी के एतबार से इस माना में है कि आयात का एक ऐसा टुकड़ा कि जिसमें बात मुकम्मल हो जाए, जो मैसेज पहुंचाना था वो पहुंच जाए। का कुरान जो तीन मुख्तलिफ चैलेंज कर रहा है, एक दफा कुरान मजीद चैलेंज कर रहा है कि कुरान की मिसल लेकर के आओ, एक दफा चैलेंज कर रहा है 10 सूरों की मिसल लेकर के आओ, एक दफा चैलेंज कर रहा है कि एक सूरे की मिसल लेकर क्या होगा। तीनों चैलेंजेस एक ही चैलेंज है मुख्तलिफ अंदाज़े बयां से। यानी कुरान ये कहना चाहता है कि इस कुरान के किसी भी एक मुकम्मल हिस्से के जैसा लेकर के आ जाओ। यानी जब 10 सूरे कहता है जब भी मुराद यही होती है, जब एक सूरा कहता है तब भी मुराद यही होती है, और जब कुरान कहता है तब भी मुराद ये मुकम्मल कुरान नहीं है, बल्कि इस कुरान का कोई भी एक पैराग्राफ, एक ऐसा हिस्सा, एक ऐसा टुकड़ा कि जिसमें माना और मफहूम मुकम्मल हो, वैसे का जैसा ले आओ, मिसल ले आओ। तो ये तीन अलग अलग, क्योंकि बाज़ अफराद ने कहा कि ये जमानी एतबार से तीन अलग अलग चैलेंजेस हैं। यानी पहले पूरे कुरान का चैलेंज किया, फिर उसके बाद 10 सूरों का चैलेंज किया, फिर उसके बाद एक सूरे का चैलेंज किया। अक्सर मुफस्सिरीन इस बात को कबूल नहीं करते, वो कहते क्यों? क्योंकि मुकम्मल कुरान का चैलेंज असलन माना नहीं रखता, असलन बनता नहीं है जब तक कुरान मुकम्मल ना हो। तो जब भी कुरान चैलेंज किया, कुरान कम या ज्यादा से मगर इसकी आयत ऐसा हिस्सा कि जो मुकम्मल मैसेज अपने अंदर रखता हो उसके जैसा ले। यस्तजीबु लकुम, यस्तजीबु लकुम, کس سے پروردگار مخاطب ہے. تو یہاں پر دو وجہ بیان کی مفسرین نے, ایک دفعہ کہا کہ شاید مشرکوں سے مخاطب ہے, ایک دفعہ مومنین سے مخاطب ہے. معنی کیا بنے گا؟ اگر مشرکوں سے مخاطب ہے تو معنی یہ بنے گا کہ اگر یہ تمہیں جواب نہ دیں اور اس جیسا نہ لا سکے, یعنی مشرکین کو کہا پہلے کہ اس قرآن کے جیسا لے آؤ, اور پھر اس کے بعد مومنوں سے مخاطب ہو کر کے کہہ رہا ہے کہ اگر یہ اس چیلنج میں بھاگ جائیں, تمہیں جواب نہ دیں, یہ مطلب ہے. بعض نے کہا کہ نہیں, یہ آیت بھی مشرکوں ہی سے مخاطب ہو کر کے کہہ رہا ہے کہ ہاں ہم نے تمہیں کہا تھا نا اللہ کے علاوہ جس سے چاہو مدد لے لو اگر تمہیں مدد کرنے والے جواب نہ دیں. یعنی ایک دفعہ مومنوں سے کہا جا رہا ہے کہ اگر مشرک تمہیں جواب نہ دیں, اور ایک دفعہ مشرکوں سے کہا جا رہا ہے کہ تم جن سے مدد چاہتے تھے وہ تمہیں جواب نہ دیں. باہر دو صورت ترجمہ مناسب ہے. فَإِن لَمْ يَسْتَجِيبُوا لَكُمْ, اگر یہ تمہیں جواب نہ دے, فَعْلَمُوا, تو جان لو, أَنَّمَا أُنزِلَ بِعِلْمِ اللَّهِ, کہ یہ اللہ کے علم سے نازل ہوا ہے. اگر پتہ چل جائے تمہیں یہ تمہیں جواب نہ دیں, اس چیلنج کو پورا نہ کر پائیں, تو جان لو کہ یہ علم خدا سے نازل ہوا, یہ کسی مخلوق کا کلام نہیں ہے, یہ افترا نہیں ہے, یہ من گھڑت نہیں ہے, یہ بناوٹی نہیں ہے, یہ ساختگی نہیں ہے, بلکہ یہ علم خدا سے نازل ہوا ہے. کیوں؟ کیونکہ بشر اگر بناتا ہے تو بشر کا تفکر وقت کے گزرنے کے ساتھ ساتھ ترقی کرتا ہے. اسی لیے آپ دیکھیے کہ اگر دنیا کا کوئی بھی متفکر ہے, کوئی بھی متفکر ہے, آپ اس کے ایجوکیشنل لائف اور اکیڈمک لائف کے ابتدا کی کتاب اٹھا کر کے پڑھیے, اور آپ اس کے اکیڈمک لائف کے اختتام کی کتاب اٹھا کر کے پڑھیے, آپ کو بعض جگہوں پر چیزیں ایک دوسرے سے کانٹرڈکٹ کرتی ہوئی نظر آئیں. کیونکہ بشر ہمیشہ تجربے سے سیکھتا ہوا آگے بڑھتا ہے. ایک بات اس نے اپنی پہلی کتاب کے اندر لکھ دی, پھر اس کو سمجھ میں آیا کہ نہیں یہ درست نہیں ہے, پھر اس کو اصلاح کرتا ہے, پھر اس کو اصلاح کرتا ہے. اسی لیے آپ دیکھیے کہ جو اکیڈمک بکس ہیں کتنی اس کی تصحیح ہوتی ہے. ایک دفعہ لکھتا ہے پھر کہتا ہے نہیں یہ صحیح نہیں, پھر خود تصحیح کرتا ہے, پھر دوسری دفعہ لکھتا ہے پھر خود تصحیح کرتا ہے, پھر تصحیح کرتا ہے, عمر کے آخری حصے تک تصحیح کرتا رہتا ہے, اور بعض دفعہ اس کے اس دنیا سے چلے جانے کے بعد بھی اس کی تصحیح جاری رہتی ہے. یہ مخلوق کے کلام کی خصوصیت ہے کہ مخلوق کا کلام وقت کے گزرنے کے ساتھ ساتھ ترقی کرتا ہے اور تصحیح ہوتا چلا جاتا ہے. جب پڑھتا ہے اسے نئی غلطیاں لگتا ہے کہ خالق کے کلام میں ابتدا سے لے کر سے میں 23 برس کے طولانی عرصے کے اندر قرآن مجید نازل ہوا, اور اس کے باوجود بھی اس کی دو آیتیں ایسی نہیں ہیں جو اس کی بات کو کانٹرڈکٹ کرتی. قرآن مجید کہتا ہے, خود یہ بتاتا ہے کہ یہ خالق کا کلام ہے, کسی مخلوق کا کلام. کیونکہ اگر مخلوق کا کلام ہوتا تو 23 سال کی ابتدا میں جو درمیان اختلاف ہونا چاہیے, کیونکہ مخلوق کی فکر ترقی پذیر ہوتی ہے, اس کے اندر ترقی کی گنجائش باقی ہوتی ہے, اگر اصلاح کی گنجائش ہوتی ہے, لیکن خالق کا کلام متقن ہوتا ہے. کیوں؟ اس وجہ سے. اسی لیے قرآن مجید کہتا ہے کہ انما انزل بعلم اللہ, یہ اللہ کے علم سے نازل ہوا ہے. کیوں؟ اس لیے کیونکہ تمہارا علم ناقص ہے. جب تمہارا علم ناقص ہے تو جیسے جیسے قدم آگے بڑھاتے ہو علم کے نئے دریچے تمہارے لیے کھلتے ہیں, جیسے جیسے علم کے نئے دروازے کھلتے ہیں تمہیں پتہ چلتا ہے کہ تمہاری پچھلی بات غلط تھی, تم ایک قدم اور آگے بڑھاتے ہو, پھر ایک قدم اور آگے بڑھاتے ہو, پھر ایک قدم اور آگے بڑھاتے ہو. لیکن اگر تم توجہ کرو اس کتاب پر تو تم دیکھو گے کسی ایسے کی جانب سے نازل ہوا ہے کہ جس کا علم علم کامل ہے, جو عالم مطلق ہے, اس کے علم میں بھی کسی کانٹرڈکشن نہیں پایا جاتا, اس کی ایک بات دوسری بات سے متناقض اور متضاد نہیں ہوا کرتی. انما انزل بعلم اللہ, اور جان لو کہ اس کے علاوہ کوئی پروردگار نہیں ہے. فہل انتم مسلمون, کیا تم اب بھی مسلمان نہیں ہوگے؟ کیا اب تم اب بھی کو قبول نہیں کرو گے؟ آخری بات, اور تقریباً 14 آیتیں ہماری اس 5 روزہ دروس کے اندر مکمل ہو گئی. رات چونکہ گزشتہ دنوں کے نسبت कुछ जल्दी दर्द शुरू हुआ था, तो कोशिश यह है कि इंशाल्लाह अगले 4-5 मिनट के अंदर इसको तमाम कर दिया जाए। कुरान यहां पर अल्लाह इलाहा इल्लल्लाह को रिलेट कर रहा है खुदा की एक सिफत के साथ कि जिसका नाम है इल्म। कह रहा है ये देखो तुम्हें कुरान, हमारी जानिब से कुरान का नुजूल, फिर तुम्हारी जानिब से एतराज और हमारी जानिब से चैलेंज किस जैसा लेकर के आओ। ये तुम्हें, ये पूरी दास्तान तुम्हें बताती है कि ये इल्म खुदा से नाजिल हुआ है। पहले हमने नाजिल किया बगैर किसी तजाद के, फिर भी तुमने इसका मजाक उड़ाने की कोशिश की, फिर भी तुमने कोशिश की कि तुम इसकी बात को ना मानो, फिर हमने तुम्हें चैलेंज किया कि इसके जैसा लेकर के आओ, तुम इसके जैसा नहीं ला सके। ये पूरी दास्तान तुम्हें ये बताती है, ये मैसेज देती है। इस दास्तान की समरी, इसका कंक्लूजन ये है इस दास्तान का कि ये इल्म खुदा से नाजिल हुआ है। लेकिन फौरी तौर पर परवरदिगार इल्म इलाही से मुंतकिल करता है जहन इंसानी को, कि फौरी तौर पर इल्म इलाही से मुंतकिल हो इस तरफ के उसके अलावा कोई और, उसके अलावा कोई और माबूद नहीं। अल्लाह इलाहा इल्ला हुआ, सिर्फ वही माबूद है। यानी परवरदिगार मुताल दरअसल इस आयत के टुकड़े में कुछ झंझोड़ना चाहता है, इंसानी नफ्सियात को एक्टिवेट करना चाहता है। तुम अपनी जिंदगी क्या करते हो? बीमार हो जाते हो तो क्या करते हो? डॉक्टर के पास जाते हो। क्यों? कि ये आलिम है, इल्म रखता है। लेकिन अगर गाड़ी खराब हो जाती है तो क्या करते हो? क्योंकि जानते हो कि उसका इल्म, इल्म की अपनी एक डोमेन है, उस डोमेन के अंदर वो बहुत अच्छा है। अब कोई कहे कि आपसे आकर के कहे कि कितने अजीब इंसान, बदन को दुरुस्त करने की सलाहियत रखता है, ये उसकी डोमेन का काम है। लेकिन 20-25 लाख की गाड़ी तो छोड़िए, 50,000 की बाइक भी इसके हवाले नहीं कर, क्योंकि इसकी डोमेन से बाहर। 50,000 की बाइक छोड़िए, एक 20,000 रुपए का मोबाइल भी इसके हवाले, मुझे नहीं मालूम 20,000 में आता या नहीं आता, खैर वो भी इसके हवाले नहीं करूंगा क्योंकि इसकी डोमेन से बाहर। मुमकिन है कि मैं कोई कीमती चीज इसके हवाले कर दूं, अपने वजूद जैसी कीमती चीज जिससे ज्यादा मुझे कोई चीज अजीज नहीं है, लेकिन इसका मतलब यह नहीं है कि मैं हर चीज उसके हवाले कर दूं, क्योंकि ये खुद इसकी डोमेन में आता है। डॉक्टर की मेरे से आशना है, आगा है मेरे से, उसके आशना से, उसके हवाले कर दूंगा। लेकिन अगर गाड़ी खराब हो जाएगी तो डॉक्टर के पास नहीं ले जाऊंगा, मैकेनिक के पास ले जाऊंगा। और अगर मैकेनिक के पास गाड़ी ठीक करा रहा हूं और बैठा हूं और वो कहे कि हाँ भाई क्या मसला है, दर्द हो रहा है, काम करो फला दवा ले लो, तो फिर इसकी बात नहीं। यानी परवरदिगार इसमें बताना चाहता है, देखो तुम अपनी आम जिंदगी के अंदर भी तुम्हारा तरीकेकार यह है कि तुम आलिम की तरफ रुजू करते हो, एक्सपर्ट की तरफ रुजू करते हो, देखते हो कि इस काम का इल्म किसके पास है। जिस काम का इल्म जिसके पास होता है उस डोमेन में उसकी बात को कबूल करते हो। उसकी बात को कबूल करने का मतलब क्या है? उसकी बात को कबूल करने का मतलब यह है कि दरअसल अपने आप को उसका गुलाम करार देते हो, दरअसल अपने आप को उस डोमेन के अंदर उसका बंदा करार देते हो। यानी अपने तमाम तर नजरियात अफकार को बाहर रख करके अंदर जाते हो, जैसा वो बोलता है वैसा करते हो। पीएचडी हो बहुत बड़े, फिजिक्स में तुमने पीएचडी किया, डॉक्टर के पास जाते हो तो अपना सारा पीएचडी कहाँ रख के जाते हो? बाहर रख के जाते हो। बहुत बड़े मौलाना हो, आयतुल्ला हो, मर्जे हो, मुज्तहिद हो, बहुत बड़े मर्जे हो, तुम्हें फिक्र उसूल का इतना इल्म है कि तुमसे ज्यादा इल्म किसी को नहीं है, लाखों करोड़ों लोग तुम्हारी तकलीद करते हैं, लेकिन उसके बावजूद भी जब डॉक्टर के कमरे में जाते हो तो सारा इल्म बाहर छोड़ करके जाते हो। यानी दरअसल ये इल्म को बाहर छोड़ करके खाली उस जहन होकर के उसकी खिदमत में जाना, ये बता रहा है कि तुम इस डोमेन में दरअसल अपने आप को इसका बंदा तसव्वुर करते हो। अपने आप को इसके सामने कुछ भी नहीं समझते। क्यों नहीं समझते? क्योंकि जानते हो कि ये इस डोमेन के अंदर तुमसे आगे। तो बस जिससे मुतालिक भी तुम्हारा अकीदा ये होता है कि ये मुझसे आगे है, तुम अपनी बात को छोड़कर उसकी पैरवी करते हो। तो जब दुनिया की महदूद डोमेन्स के अंदर अगर किसी के आलिम होने का यकीन हो जाए तो अपनी तमाम तर बातों को छोड़कर अपने तमाम तर नजरियात और अफकार और अपनी तमाम तर जो सवालात हैं, जो तुम अपने आप को बड़ा बड़ा समझते हो, जो अपने आप को बड़ा एक्सपीरियंस समझते हो, सब कुछ छोड़ करके उसकी बात मानते हो दुनिया के महदूद इल्म की डोमेन के अंदर, तो अगर वो परवरदिगार के जो आलिम मुतलक है उसके सामने तुम्हारा बिहेवियर इस तरह का क्यों नहीं? यानी एक डॉक्टर के आलिम होने की वजह से उसके सामने सरेंडर करने के लिए तैयार हो, लेकिन एक लेकिन खुदा के जो आलिम मुतलक है उसके सामने उसके इल्म की वजह से सरेंडर करने के लिए तैयार नहीं। एक मैकेनिक के सामने सरेंडर करने के लिए तैयार हो, वो कहता है यह चीज खराब हो गई है, पूछते नहीं वो सामने से पलट करके क्या हो गया, क्यों खराब हो गई, क्या नया लगेगा, कह दिया इसने, अमानतदार है, अमीन है, सच बोलता है, आलिम है, इसने बोल दिया खराब हो गया तो ठीक करवाना। यानी दुनियावी पस से पस चीज के अंदर भी अगर उस डोमेन का, उस शोबे का आलिम मिल जाए तो उसके सामने सरेंडर कर जाते हो, लेकिन वो आलिम मुतलक के सब का इल्म जिसके इल्म से फूटता है उसके सामने सरेंडर करने को तैयार नहीं। क्या ये तुम्हारे अपने वजूद के अंदर एक तजाद की कैफियत नहीं है? क्या तुम अपने वजूद के अंदर इस कॉन्ट्रडिक्शन को एहसास नहीं करते? क्या तुम अपने वजूद के अंदर नहीं देखते कि क्यों तुम्हारा बिहेवियर दो मुख्तलिफ आलिमों की निस्बत मुख्तलिफ है? वो भी एक आलिम वो कि जिसने सीख करके इल्म हासिल किया है, वो आलिम कि जिसका इल्म महदूद है, वो आलिम के जो पॉसिबल है कल सुबह उठ करके कहे गलती हो गई। कितनी दफा होता है डॉक्टर कहता है गलती हो गई, मैं डायग्नोज नहीं कर सका, गलत डायग्नोज कर, गलत इंजेक्शन लगा दिया, मर गया आदमी, गलती हो गई। यानी एक ऐसा आलिम कि जिसकी निस्बत ये शक व शुबा मौजूद है कि ये कल सुबह उठ करके कहेगा कि गलती हो गई, जिसका इल्म महदूद है, जिसकी रिसर्च महदूद है, जिसने सीख करके इल्म हासिल किया है, उसके बावजूद भी उसके सामने सरेंडर करने को तैयार हो, लेकिन वो आलिम कि जिसने ना किसी से इल्म सीखा है, जो आलिम मुतलक है, जिसका इल्म कभी खता पर मबनी नहीं होता, जिसका इल्म कभी गलत नहीं होता, अपनी जिंदगी के उमूर को उसके हवाले करने के लिए तैयार नहीं। यानी परवरदिगार दरअसल इस नफ्सियात को झिझोड़ना चाहता है इंसान के वजूद में कि ये तुम अपने अंदर एहसास करो। छोड़ो कुरान को बंद करो थोड़ी देर के लिए, इस एक आयत को पढ़ो, कुरान को बंद करो, बैठ के सोचो कि ये मेरे नफ्स के अंदर, मेरे वजूद के अंदर ये कॉन्ट्रडिक्शन क्यों है कि मैं दुनियावी महदूद आलिम के सामने तो तस्लीम होने को तैयार हूं लेकिन इलाह अलालमीन के सामने, आलिम मुतलक के सामने, वो के जो हर शय का इल्म रखता है, उसके सामने तस्लीम और सरेंडर करने के लिए तैयार नहीं हूं। इसीलिए इस मुकाम पर यह आयत जब कहती है कि अन्नमा उन्ज़िला बिइल्मिल्लाह, ये अल्लाह के इल्म से नाजिल हुआ है, तो फिर फौरी तौर पर आगे कहती है वह अल्लाह इलाह इल्ला हुआ, तो जान लो कि जब ये इल्म खुदा से नाजिल हुआ है तो उसके सिवा कोई माबूद नहीं है। यानी अगर उसको आलिम मानते हो तो फौरी तौर पर उसको रब मानो, परवरदिगार मानो, इलाह मानो, माबूद मानो और अपने आप को, अपना सर उसके सामने झुका दो। अपना सर उसके सामने झुका दो यानी क्या? यानी सर झुकाना सिर्फ सर झुकाना नहीं है, सर झुकाना यानी अपने आप को तस्लीम कर दो उसके सामने। सर झुकाने का मतलब यह नहीं कि हाँ मसलन दिन में 17 रकात नमाज पढ़ो, उन 17 रकातों में 34 दफा सजदा करो और 34 दफा सजदा करने के बाद जो मर्जी आए वो करो, नहीं। सर झुकाना यानी तस्लीम हो जाना, सर झुकाना यानी खुदा के सामने सरेंडर करना। परवरदिगार मैं अपनी मुकम्मल हयात लेकर के तेरे पास आया हूं, तू बता के मैं अपनी हयात कैसे गुजारूं। यह है अल्लाह इलाहा इल्लल्लाह, यह है ला इलाहा इल्लल्लाह, यह है कलमा तौहीद। कि जब इंसान अपने वजूद को लेकर के परवरदिगार की बारगाह में जाए तो यह नहीं परवरदिगार हां नमाज पढ़ रहा हूं लेकिन अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातहू के बाद जाकर के वही करूंगा जिसका तूने मना किया। मजाक है खुदा के साथ, मजाक। वाकई कोई आपके घर पे आया, आप उसका हाथ चूमे, झुक करके उसको सलाम करें, उसको जो है ना मसनत पर बिठाएं, उसकी तवाजो करें, और वो उसके बाद आपसे कुछ मांगे, आप कहें ये नहीं दूंगा। वो कहेगा भाई ये कैसा इज्जत व एहतराम, ये कैसी तकरीम, ये कैसा सर झुकाना, ये कैसा हाथ चूमना, ये कैसा माथा चूमना। यानी इसका मतलब कि ये इज्जत खोखली इज्जत है। इसका मतलब ये कि इस इज्जत के पीछे दरअसल नजरिया इज्जत और फिक्र इज्जत पोशीदा नहीं है, ये एक्टिंग है, ये ड्रामा है, ये नकल है जो तुम अदा कर रहे हो। अगर हकीकतन सर झुका रहे हो, इसका मतलब सर नहीं झुका रहे, अपनी पूरी जिंदगी को उसके ताबे बना रहे। यानी दरअसल परवरदिगार मुताल इंसान को ये बताना चाहता है कि अह इंसान, दिन में 17 रकात 34 दफा तुझे सर झुकाने का हुक्म इसलिए दिया है ताकि तू दिन में 34 दफा सोच कि तेरी जिंदगी वाकई खुदा के कवानीन के मुताबिक और उसके उसूलों के मुताबिक गुजर रही है या नहीं गुजर रही। यह है, इसीलिए परवरदिगार कहता है बिजनेस में लगे हो छोड़ो, आओ दो दफा सर झुकाओ, सो रहे हो उठो आओ सर झुकाओ, अहम काम में मसरूफ हो उठो आओ सर झुकाओ। उसको क्या फर्क पड़ता है बार बार तुम्हें सर झुकवाने से, तुम्हारे सजदे से क्या उसकी रुबूबियत में, उसकी मालिकियत में कोई इजाफा हो जाता है? नहीं, वो तुम्हें बार बार मैसेज देना चाहता है कि गफलत का शिकार मत हो जाना, बार बार सजदे में सर झुकाना और ये सोचना कि मेरी जिंदगी इलाही उसूलों के मुताबिक गुजर रही है या नहीं गुजर रही। नहीं ये कि इलाही उसूल को पामाल करके दुकान बंद करके आओ, नमाज पढ़ के जाओ और दोबारा दुकान खोल करके इलाही उसूल को पामाल करो। अगर ऐसा कर रहे हो तो दरअसल खुदा के साथ मजाक नहीं कर रहे। किसके साथ मजाक कर रहे हो? अपने आप के साथ। क्योंकि उसको ना तुम्हारे सजदे से कुछ मिलना है, ना तुम्हारे सजदा न करने से उसकी कुदरत में और उसकी मालिकियत में कोई कमी आनी है। इस मकाम पर परवरदिगार मुताल का शुक्र अदा करते हैं कि उसने हमें तौफीक अता फरमाई कि हम क़ुरान के महजर में बैठ सकें, कुरान से अपनी हिदायत का सामान कर सकें। माह मुबारक रमज़ान के, जिसको कुरान का महीना करार दिया गया, उस महीने में कुरान के उमूर को डिस्कस कर सकें जिस हद तक हम में सलाहियत थी और जिस हद तक हम कर सकते थे। परवरदिगार का शुक्र अदा करते हैं और साथ ही परवरदिगार से दुआ करते हैं, परवरदिगार हमारी ज़िंदगियों को नूर कुरान अहले बैत से मुनव्वर फरमा, हमारी कब्र को नूर कुरान अहले बैत से मुनव्वर फरमा, क़यामत के दिन कुरान अहले बैत की शफाअत नसीब फरमा। परवरदिगार तुझे वास्ता मोहम्मद वाले मोहम्मद का, कुरान अहले बैत की मोहब्बत को हमारी आइंदा आने वाली नस्लों में कायम व दायम फरमा। परवरदिगार जो मोमिनीन अपने दिलों में हाजतें लिए आए हैं, कुरान अहले बैत के सदक़े से उनकी हाजतों को मुस्तजाब फरमा। परवरदिगार ज़ालिमीन मुस्तकबरीन दुनिया में जहाँ कहीं बिलखसूस इसराइल को नीस्त नाबूद फरमा। दुनिया के तमाम तर मजलूमीन मुस्तज़फ़ीन बिलखसूस फ़लस्तीन के मजलूमों की मदद और नुसरत फरमा। परवरदिगार तुझे वास्ता मोहम्मद वाले मोहम्मद का क़ल्ब हज़रत इमाम असर व ज़मां को हमसे राज़ी व खुशनूद फरमा। हमें हमारे बच्चों को हज़रत के आबान व अंसार में से शुमार फरमा। आ हज़रत के ज़ुहूर में ताजील फरमा। एक मरतबा सूरह मुबारक अलहम्द, तीन दफ़ा सूरह इख़लास की तिलावत फरमा दीजिए। वो तमाम तर मोमिनीन के जो मुस्तकिल 15 दिनों तक इस दर्स में शरीक होते रहे, उनके मरहूमीन के लिए जिन्होंने इस दर्स का इंतज़ाम किया, उनके मरहूमीन के लिए जिनका कोई फातिहा पढ़ने वाला नहीं, इब्तिदाए इस्लाम से लेकर आज तक दामे दिरहमे सुखने कदमे, जिन्होंने दीन मुबीन इस्लाम की सरबुलंदी के लिए कोशिश की, उन सब को शामिल करते हुए रहमल्लाहु मन क़रअ अल फातिहा।